جی الحمد للہ وکفا، الحمد للہ وکفا وسلام علی عباده الذین اصطفا، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، یاتوک بکل ساحر علیم وجاء السحرۃ فرعون قالوا انا لنا لاجرا ان كنا نحن الغالبين قال نعم وانكم لمن المقربين سبحان ربك رب العزه عما يصفون سلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم ياتوك بكل ساحر عليم کہ جمع کر کے لے آئیں آپ کے پاس جو ہو کامل جادوگر. وجاء السحرۃ فرعون، اور آئے جادوگر فرعون کے پاس. قالوا، تو جادوگر بولنے لگے، انا لنا لاجرا، کہ ہمارے لیے کچھ مزدوری ہے. ان کنا نحن الغالبین، اگر ہم غالب آ جائیں. قالا، فرعون بولا، نعم ہے. وانکم لمن المقربین، اور بے شک تم مقرب ہو جاؤ گے، کہ تم اس دربار کے قریبی ہو جاؤ گے اگر تم موسیٰ علیہ الصلوۃ والسلام پر غالب آ گئے. ان تین آیتوں کو ایک ساتھ بیان کیا گیا ہے، اور ان تین آیتوں میں دو تین بہت اہم نکات ہیں، اور اس میں ایک بڑا نقطہ وہ یہ ہے کہ کیونکہ یہ جادوگر دنیاوی کام کرنے کے لیے آئے تھے، یہ تو ان کا پیشہ تھا، نوکری تھی، تو اس میں سب سے پہلی چیز جس کی ان کو فکر ہوئی وہ یہی ہوئی کہ جی یہ سارا جو ہم کریں گے جادو، تو اجر کتنا ملے گا. تو انہوں نے جا کے فرعون سے مطالبہ اجر کا کیا. وجاء السحرۃ فرعون، جیسے ہی جادوگر فرعون کے پاس آئے، قالوا، کہنے لگے، انا لنا اجرا، کیا ہمارے لیے کوئی ہے مزدوری ہے، کچھ پیسے ملیں گے اگر ہم غالب ہو جائیں گے. تو انہوں نے مال پیسے کا مطالبہ کیا، اور حضرت موسیٰ علیہ الصلوۃ والسلام اور جتنے انبیاء کرام گزرے ہیں ان کا کوئی مال پیسے کا مطالبہ نہیں ہوتا، بلکہ انبیاء کرام اپنی اجرت، اپنا اجر جو ہے وہ اللہ سے چاہتے ہیں. ان کا اصل اس سب چیز کا مقصد جو ہے وہ اللہ کی رضا ہوتا ہے، کسی طرح سے ہم اللہ کو راضی کر لیں، یہ ان کا اصل مقصد ہوتا ہے، اور یہ بہت ہی عظیم مقصد ہے. اسی لیے اس نیت کے ساتھ، اس نیت کے ساتھ جو انبیاء کرام کی نیت ہوتی ہے، اس نیت کے ساتھ جس نے بھی نیک کام کیا اس نیک کام کا اجر بہت بڑھ جاتا ہے، اور جب نیت صحیح نہیں ہوتی، دنیا کا کوئی غرض ہوتا ہے، نیک کام ہی کیوں نہ کر رہے ہوں، اور دنیا کا غرض ہوتا ہے، تو انسان کو پھر اجر بھی نہیں ملتا. چنانچہ نبی علیہ الصلوۃ والسلام کی بہت ہی مشہور حدیث ہے، اور یہ بخاری شریف کی اور بہت ساری کتب حدیث کی کتاب کی پہلی حدیث ہے، کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا، انما الاعمال بالنیات، اعمال کا دار و مدار نیت پر ہے، کہ اچھی نیت کے ساتھ دینی کام کریں گے تو بہت اجر ملے گا، اور اگر نیت صحیح نہیں ہے تو کتنا ہی بڑا دینی کام کیوں نہ کر لیں، انسان کو اس پر اجر تھوڑا ہی ملے گا. عبداللہ ابن مبارک رحمت اللہ علیہ فرماتے تھے کہ نیت تمہارے عمل کو بڑا اور چھوٹا بنا دیتی ہے. یعنی عمل بڑا اور چھوٹا یہ نہیں ہے کہ آج آپ نے بہت بڑی مسجد بنائی ایک ایکڑ پر تو اجر زیادہ ملے گا، और एक मस्जिद बनाए जो छोटा सा कमरा था तो अजर कम मिलेगा, बल्कि वो फरमा रहे कि अगर वो छोटा सा कमरा भी मस्जिद का बना लिया मगर आपने उसकी नीयत अल्लाह को राजी करने के लिए थी तो उस पे अजर बहुत बड़ा मिलेगा। और बड़ी मस्जिद बनाई एक एकड़ और दो एकड़ पर और बड़ा बड़ा उसके अंदर बहुत ही उसको हजारों लाखों नमाजियों के लिए बनाई मगर नीयत उसमें साफ नहीं थी तो अजर फिर भी थोड़ा ही मिलेगा। तो इसलिए आमाल का दारो मदार, आमाल पे जो अजर मिलना है उसका ताल्लुक नीयत के साथ है। एक वाक्या इस नीयत के हवाले से कि कई मरतबा इंसान छोटा सा अमल करता है मगर नीयत अल्लाह को राजी करने वाली होती है तो उसको बहुत बड़ा अजर मिल जाता है। इमाम रब्बानी हजरत मुजद्दद अलसानी रहमतुल्लाह अलैह के मक्तूबात में लिखा है कि एक मरतबा हजरत कई दिनों से मुसलसल दीनी कामों की मसरूफियत और सफर और बे आरामी थी, नींद भी पूरी नहीं, थकावट भी ज्यादा। और ये अल्लाह वालों की जिंदगी में कभी कभी ऐसे वक्त आ जाते हैं जब बहुत ज्यादा मसरूफियत हो जाती है। हमारे सिलसिले के बुजुर्ग हजरत हाफिज गुलाम हबीब रहमतुल्लाह अलैह अपनी आखिरी जिंदगी में फरमाते थे कि अल्लाह ने मुझे अदीमुल फुर्सत बना दिया है कि अब फुर्सत ही नहीं रही, सोने का वक्त भी सही नहीं मिलता। तो हजरत की जिंदगी में हजरत मुजद्दद अलसानी रहमतुल्लाह अलैह की जिंदगी का ये वक्त गुजर रहा था जब बहुत ही मसरूफियत और थकावट उरूज पे थी। और ऐसी थकावट में आकर जब बिस्तर पे आए तो आकर जब बिस्तर पे लेटे तो अपनी बाई करवट पे लेट गए, लेफ्ट साइड पर लेट गए। अब ये जो लेफ्ट साइड पे लेटना है ये सुन्नत के अगेंस्ट है, राइट साइड पे लेटना ये नबी अलैहिस्सलाम की मुबारक सुन्नत है। तो उल्टी तरफ लेट गए, लेफ्ट साइड पे जब लेट गए और थकावट इतनी थी और नींद इतनी गालिब थी कि दूसरी तरफ टर्न करना भी एक बड़ा मुश्किल काम था। तो लिखते हैं कि मैंने सोचा कि भाई कौन सा कोई सवाब और गुनाह का काम है, बस औला और गैरे औला है ना कि चलो उस तरफ नहीं टर्न करूंगा तो ऐसा कोई गुनाह तो नहीं मिलेगा। तो सोचा कि इसी तरह लेट जाता हूं उल्टी करवट पर, बाई करवट पे लेट जाता हूं। थोड़ी देर बाद फिर ख्याल आया कि नहीं, अल्लाह के प्यारे महबूब की सुन्नत जो है वो छूट रही है यहाँ पे, अपनी इस थकावट इस तमाम चीजों को छोड़ के और दाई करवट पे टर्न किया। अब उनका ये अमल कोई देख नहीं रहा था, न किसी को दिखाना, न किसी को बताना, न किसी और से अजर था, बस ये है कि अल्लाह के प्यारे महबूब की सुन्नत पूरी हो जाए मुझसे। फरमाते हैं कि मैंने अपने आप को बहुत फोर्स करके और दाई करवट पे सो गया। जब सोया तो ख्वाब में किसी कहने वाले ने कहा कि तूने ये अमल हमें खुश करने के लिए किया, हमने तेरे पिछले तमाम गुनाहों को माफ कर दिया। तो कभी कभी छोटा अमल होता है मगर उसके अंदर इखलास, उसके अंदर नीयत ऐसी सही होती है कि वो छोटा अमल भी अल्लाह के यहाँ बहुत बड़ा बन जाता है। तो जादूगरों का जो नीयत थी वो तो पैसे कमाना था और उन्होंने आके पैसे का मुतालबा कर दिया और हजरत मूसा अलैहिस्सलाम की नीयत अल्लाह की मोहब्बत हासिल करना था। तो फिरौन ने कहा कि जी ठीक है, आप अजरत चाहते हैं, उजरत भी मिलेगी और एक और भी बड़ी चीज मिलेगी। वَإِنَّكُمْ لَمِنَ الْمُقَرَّبِينَ, कि बेशक तुम मुकर्रब हो जाओगे, मेरे करीबी हो जाओगे। और ये जो बड़े का करीबी होना है ना, ये भी बड़ी सआदत होती है। तो कई मर्तबा लोग दुनिया के बड़े ओहदेदारों के करीब होने की कोशिश करते हैं कि उसमें बहुत सारे फवायद हैं, कि अगर कोई मुल्क का सदर है, वजीर आजम है, लोग करीब होने की कोशिश करते हैं कि बड़ा फायदा मिल जाएगा। मगर जो लोग अल्लाह से मोहब्बत रखते हैं वो अल्लाह वालों के करीब होने की कोशिश करते हैं, उनको इसमें फायदा नजर आता है। اور جو لوگ اللہ سے محبت کرتے ہیں وہ اللہ کے نبی کے قریب ہونے کی کوشش کرتے ہیں اور اللہ کے بھی قریب ہونے کی کوشش کرتے ہیں, اور اس قرب کی وجہ سے یہ اللہ والوں کے بھی قریب ہونے کی کوشش کرتے ہیں. تو اللہ کا مقرب بن جانا یہ سب سے بڑا قرب ہے. مگر دیکھیں یہاں فرعون نے بھی کیا بات چلائی ان جادوگروں کو کہ میرا بڑا کام ہے, یہ کام کر دو گے تو میرے مقرب ہو گئے. اور سچی بات یہ ہے کہ جو جتنا بڑا ہو اس کا مقرب بننے کا اتنا بڑا فائدہ ہے, دنیاوی فائدہ بھی ہے. اور کچھ اگر بڑا کوئی نیک انسان ہے تو پھر دینی فائدہ بھی ہے. مگر یہ مقرب بننا یہ پکی بات ہے کہ اس سے انسان کو بہت ساری فائدے ہوتے ہیں. مگر عقل یہ کہتی ہے کہ اگر مقرب بننا ہی ہے کسی بڑے کا تو انسان اللہ کا مقرب بنے. مشائخ کا قول ہے من کان للہ کان اللہ لہ کان اللہ لہ, کہ جو اللہ کا بن جاتا ہے اللہ اس کے بن جاتے ہیں. تو اگر کسی بڑے کا کچھ بننا ہی ہے, کسی بڑے کے ساتھ تعلق, کسی بڑے کا مقرب بننا ہے, تو عقل پھر یہی کہتی ہے کہ سب سے بڑے تو اللہ ہے, انہی کا مقرب بنا جائے. تو انسان کو پھر وہ فائدے حاصل ہوتے ہیں جو کسی بھی دنیاوی شخص کا مقرب بننے کا فائدہ نہیں ہے. چنانچہ محمود غزنوی کا ایک غلام تھا, اس کا نام تھا ایاز, اور ایاز جو تھا وہ محمود کا بڑا مقرب تھا. اور جو ایاز تھا وہ کیونکہ غلام تھا, بڑے خاندان سے بھی نہیں تھا, نہ اتنا زیادہ بہت پڑھا لکھا کوئی تھا, مگر بہت زیادہ اس کے مشورے جو ہے وہ محمود مانا کرتا تھا. تو اس لیے محمود اس کے سارے مشورے مانتا تھا, تو سارے جو وزیر تھے وہ اس سے بہت زیادہ جو ہے وہ ناراض ہوتے تھے اور اس سے بہت حسد کرتے تھے. تو ایک دن بادشاہ نے کہا کہ سارے لوگ جو ہیں وہ بڑے ناراض ہوتے ہیں اس معاملے میں کہ میں اتنا زیادہ اس کو کیوں پسند کرتا ہوں, اس کا مشورے کیوں مانتا ہوں. بادشاہ نے کہا ضرور تمہیں بتاؤں گا کہ کیا وجہ ہے. بات آئی گئی ہو گئی, بہت وقت گزر گیا, لوگ بھول گئے. تو بات آئی گئی ہو گئی, لوگ بھول گئے. ایک دن بادشاہ نے سارے وزیروں کو بلایا اور بلا کے کہا کہ آج بڑی فتح ہوئی ہے اور ظاہر ہے تمہارا حصہ بھی ہے, تو یہاں بہت ساری چیزیں رکھ دی گئی ہیں, سونے چاندی کی بہت سارا مال غنیمت ہے. تو جو مقربین ہیں, جو سارے وزراء ہیں, جو دربار کے لوگ ہیں, آج سوچا ہے کہ ان کو بلایا جائے اور ان کو یہ پیش کیا جائے. بادشاہ نے کہا کہ آج اس کا طریقہ یہ ہے کہ جس نے جس چیز پہ ہاتھ رکھا وہ اس کی ہو جائے گی, میں جیسے کہوں کہ جی ہاتھ رکھ دو تو تم لوگ ہاتھ رکھ دینا. بادشاہ نے جیسے ہی اعلان کیا تو سارے جو وزراء تھے, دربار کے لوگ تھے, ایاز بھی وہاں تھا, سب نے بڑی بڑی چیزوں کو دیکھا اور جو چیز جس کی سمجھ میں آئی کہ یہ بڑی چیز ہے, قیمتی چیز ہے, اس پہ ہاتھ رکھ دیا. ایاز صاحب جو تھے وہ سب کی طرح دوڑ بھاگ میں لگے نہیں رہے, بلکہ وہ بادشاہ کے قریب ہی کھڑے رہے اور کہیں نہیں گئے. تو جب سب نے اپنی اپنی چیزوں پہ ہاتھ رکھ دیا اور سب نے کہہ دیا بادشاہ سلامت, یہ چیز میری ہے, یہ چیز میری ہے, بادشاہ نے سب کو ساری چیزیں عطا کر دی, دیکھا کہ ایاز نے کسی چیز پہ بھی ہاتھ نہیں رکھا, تو بادشاہ نے سب کے سامنے پوچھا بھائی ایاز تم نے کسی چیز پہ بھی ہاتھ نہیں رکھا کیوں؟ اس نے کہا بادشاہ سلامت میں نے آپ پہ ہاتھ رکھ دیا, مجھے آپ ہی مل جائیں تو یہ صرف کمرے کی جو ساری چیزیں ہیں وہ صرف میری نہیں بلکہ جتنی بھی چیزیں ہیں اس پورے دربار میں اور اس پورے ملک میں یہ سب میری ہو جائیں گی۔ تو اس بات پر بادشاہ نے سب کو بتایا کہ یہ وجہ ہے کہ یہ میرا مقرب ہے، اس کی بات مجھے زیادہ اچھی لگتی ہے، اس کے دل میں شوق میرا مقرب ہونے کا ہے۔ تو عقل یہی کہتی ہے کہ اگر انسان کسی کا مقرب بننا چاہتا ہے تو اسے چاہیے کہ وہ اللہ رب العزت کا مقرب بن جائے۔ مشائخ نے بہت ساری باتیں لکھی ہیں اللہ کے مقرب کو کیا کیا نعمتیں حاصل ہوتی ہیں، اس میں سے ایک نعمت جو ہے وہ یہ ہے، ایک نعمت یہ ہے کہ اللہ کے مقرب کو اللہ کی خاص مدد حاصل ہوتی ہے، اللہ کے مقرب کو اللہ کی خاص نعمت، خاص مدد حاصل ہوتی ہے۔ حدیث پاک میں آتا ہے کہ اللہ رب العزت فرماتے ہیں کہ میرا بندہ میرے قریب نفلی عبادت کے ذریعے سے اتنا زیادہ ہو جاتا ہے کہ میں وہ آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، اور میں وہ کان بن جاتا ہوں جس سے وہ سنتا ہے، اور میں وہ زبان بن جاتا ہوں جس سے وہ بولتا ہے۔ تو دیکھیے کیسا خاص قرب جو ہے وہ اللہ کا ملتا ہے اس شخص کو جو اللہ کا مقرب ہوتا ہے۔ تو دو چیزیں مشائخ نے فرمائی کہ اللہ کے مقرب کو یہ دو نعمتیں ملتی ہیں کہ اللہ کی خاص ایک مدد ملتی ہے، اللہ نے یہاں تک مدد کا اعلان کر دیا کہ اللہ فرماتا ہے یہ میری نگاہ سے دیکھتا ہے، وہ میری زبان سے بولتا ہے، اور میرے کانوں سے یہ سنتا ہے۔ تو جس نے اللہ کے قرب حاصل کرنے کی کوشش کی اس کو یہ نعمتیں ملتی ہیں، اور اس کے ساتھ ساتھ دوسری بڑی نعمت جو اللہ کے قرب پانے والے کو ملتی ہے کہ جو کسی کو نہیں مل سکتی، وہ یہ کہ اللہ کا مقرب بندہ اس کو صرف دنیا میں نہیں پورے عالم میں، پوری زمین و آسمان میں اللہ اس کی عزتوں کے ڈنکے بجا دیتے ہیں۔ حدیث پاک میں آتا ہے کہ جب کوئی شخص اللہ سے محبت کرنے لگتا ہے اللہ رب العزت اس سے محبت فرماتے ہیں، اور جب اللہ رب العزت اس سے محبت فرماتے ہیں تو اللہ رب العزت اعلان کرتے ہیں، ایک فرشتے کو بلاتے ہیں اور بلا کر کہتے ہیں کہ جاؤ زمین اور آسمان میں اعلان کر دو کہ یہ شخص اللہ سے محبت کرتا ہے اور اللہ اس سے محبت کرتے ہیں، اور اللہ رب العزت چاہتے ہیں کہ اے اللہ کی مخلوق تم بھی اس سے محبت کرو۔ چنانچہ آسمان اور زمین میں جتنی مخلوق ہوتی ہے وہ اس کی مقرب ہو جاتی ہے، اس سے محبت کرنے والی بن جاتی ہے۔ یعنی یہ وہ عزت ہے جس کا کوئی مقابلہ نہیں ہے۔ یہی تو وہ عزت تھی جو صحابہ کرام کو حاصل تھی کہ جب اللہ کے مقرب ہو جاتے تو ہر مخلوق آپ کی عزت کرتی ہے۔ چنانچہ صحابہ کرام جہاد کے لیے افریقہ کی طرف بڑھے، اور کہیں سے جہاد مکمل کر کے اور جا رہے تھے تو راستے میں ایک جنگل آ گیا، اور رات کا وقت بھی بہت دیر ہو گئی، تو رات کو اس جنگل میں پڑاؤ ڈالنا تھا، اور جنگل میں بڑے بڑے جانور تھے۔ تو صحابہ کرام کے جو سپہ سالار تھے انہوں نے کہا کہ یہ رات کو سارے لوگ کیسے سوئیں گے جب اتنے خون خوار قسم کے جانور جو ہیں وہ یہاں موجود ہیں۔ تو جنگل میں جانے سے پہلے انہوں نے جنگل کی طرف آواز لگائی کہ اے جنگل کے جانوروں، محمد صلی اللہ علیہ وسلم کے صحابہ کا یہ قافلہ ہے، یہ آج یہاں جنگل میں پڑاؤ ڈالے گا تو تم سب سے یہ حکم ہے کہ تم سب آج جنگل کو خالی کر دو۔ ان کا یہ آواز لگانا تھا کہ جنگل کے جانور اپنے اپنے جو سارے جو ہرڈز ہوتے ہیں اپنے اپنے گروپوں کو لے کے باہر نکل رہے ہیں، तो हाथियों का ग्रुप निकल रहा है, शेरों का ग्रुप निकल रहा है, और इस तरह और हिरनों का ग्रुप निकल रहा है। और ये सहाबा कराम आराम से जाके उन्होंने जंगल में रात गुजार दी। अल्लाह अकबर। जब इंसान अल्लाह का मुकर्रब बन जाता है फिर उसका हुक्म हर तरफ चलता, उसको वो इज्जत मिलती है जिसकी कोई मिसाल नहीं होती। तो अल्लाह का मुकर्रब बनते हैं तो अल्लाह की मदद मिलती है, अल्लाह की तरफ से इज्जत मिलती है। और तीसरी चीज ये कि जो अल्लाह का मुकर्रब बन जाता है दुनिया की मोहब्बत को दिल से निकाल देता है, ऐसा शख्स अब किसी के साथ ज्यादती नहीं करता। ये भी मुकर्रबीन के औसाफ में से, जो हर एक के हक का ख्याल करता है, हर एक के दिल को खुश करने की कोशिश करता है। कि अल्लाह ने दुनिया की मोहब्बत उसके दिल से खत्म कर दी तो ज्यादती करने से वो बचता है। इसको पता है कि ये दुनिया चंद रोजा है, इसमें ज्यादती करूंगा तो हमेशा वाली जिंदगी खराब हो जाएगी, और इसमें अगर बर्दाश्त कर ली दूसरे की ज्यादती तो हमेशा वाली जिंदगी अच्छी हो जाएगी। तो इमाम अबू हनीफा रहमतुल्लाह अलैह, वो के बहुत बड़े इमाम, और आज भी आधी से ज्यादा इस्लामी दुनिया उन्हीं के फतावे को मानती है, उन्हीं की फिका पे चलती है। इतने बड़े बुजुर्ग थे, बहुत बड़े आलिम भी थे, बहुत बड़े अल्लाह वाले भी थे, औलिया कराम में उनका तस्करा भी होता था, बड़े उलमा में भी तस्करा, कारोबार भी करते थे, छोटी मोटी एक दुकान थी, दुकान पार्टनरशिप पे थी, जो पार्टनर था वो हर रोज आता था और हजरत कभी कभी दुकान पे तशरीफ ले जाते थे। दुकान पे गए तो दुकान पे देखा कि एक कपड़े की दुकान थी, तो कपड़ा एक जो था उसकी क्वालिटी थोड़ी सी कम थी, उसके अंदर ऐब था। तो दुकान पे काम करने वाले जो लड़का था उसको आपने बहुत ही तफसील से समझाया कि देखो ये जो थान है ना इसके अंदर ऐब है, अगर ये वाला थान किसी कस्टमर को बेचोगे तो ऐब को बहुत अच्छी तरह से वाजे करके बताना, इसके बाद प्राइस तय करना। उसने कहा जी हजरत बिल्कुल ऐसा ही करूंगा इंशाल्लाह। अब इमाम साहब जो है वापस तशरीफ ले गए, बहुत दिनों बाद फिर वापस आना हुआ दुकान पे, तो आके उन्होंने आप दुकान को जब चेक किया तो वो कपड़े का थान मौजूद नहीं था। दुकान के लड़के से पूछा कि जी वो थान नहीं है, बिक गया? उसने कहा जी हाँ बिक गया। तो उन्होंने बताया कि तुमने ऐब बताया था इसके अंदर, कपड़े में ऐब है, मैंने जैसे तुमको कहा था। उसने कहा हजरत मैं तो बताना ही भूल गया। अल्लाह ने फरमाया कि नहीं, अब अगर उसको बताए ऐब बताए बगैर प्राइस तय की है तो ये कीमत वसूल करना हमारे लिए जायज नहीं है, तुम ढूंढो उस बंदे को। मालूम किया गया तो पूरे शहर में वो बंदा मिल ही नहीं रहा था, ना किसी के जानने वाला था। बड़ी जोरदार किस्म की सर्च की, कहीं नहीं मिला। हजरत ने भी कोशिश की, अपने कॉन्टेक्ट इस्तेमाल किए, वो बंदा मिल ही नहीं पाया, कोई उसको जानता ही नहीं था, शायद बाहर से आया हुआ मुसाफिर था। अब दुकान पे तो बहुत सारे लोग आते हैं, कौन क्या है किसी को क्या पता। तो जब उसका पता ना लग सका तो हजरत ने इसका सद्दे बाब ये किया, अल्लाह अकबर, कि जी अब ये ज्यादती हुई है एक कस्टमर के साथ, आपने दुकान पे पड़ा हुआ जितना कपड़ा था उस सारे को सदका किया, और आपने कहा नए सिरे से अब काम करते हैं कि जी ये जो ज्यादती एक कस्टमर के साथ हो गई तो इसका अजाला इसी तरह से हो सकता है। अल्लाह, जब इंसान अल्लाह का मुकर्रब बन जाता है, अब दिल में ज्यादती करने का, दूसरे के साथ जुल्म करने का ये मामला ही खत्म हो जाता है, हर एक के हुकूक का ख्याल करने वाला इंसान बन जाता है। अल्लाह ताला हमें भी अपने मुकर्रबीन में शामिल फरमाए, अल्लाह ताला हमें भी अपनी मोहब्बत नसीब फरमाए। एक आखिरी बात, अल्लाह के मुकर्रब बनने पे ये बड़ी बड़ी नेमतें इंसान को मिल जाती हैं, जिंदगी भी आसान आखिरत भी आसान। सवाल यही पैदा होता है कि ये अल्लाह वाले बनते कैसे हैं, अल्लाह का मुकर्रब इंसान बनता कैसे है। अल्लाह का मुकर्रब बनने का एक जवाब मशायख में से एक शेख का जवाब मुझे बहुत अच्छा लगता है। वो के तमाम ने बात तो यही की है मगर अंदाज वो बड़ा खूबसूरत है। हमारे सिलसिला के एक बुजुर्ग गुजरे हजरत हाफिज गुलाम हबीब साहब रहमतुल्लाह अलैह, वो फरमाया करते थे कि रोटी मिलती है रोटी वाले के पास, दूध मिलता है दूध वाले के पास, कपड़ा मिलता है कपड़े वाले के पास, और अल्लाह मिलता है अल्लाह वाले के पास। तो ये अल्लाह का मुकर्रब इंसान उस वक्त बनता है जब वो नेक लोगों की सोहबत में, अल्लाह वालों की सोहबत में आना जाना ज्यादा करता है, उनकी नसीहतों को सुनता है और शौक से अमल करता है। ये ताल्लुक ऐसा है, इस ताल्लुक की बरकत से अल्लाह रब्बुल इज्जत इंसान को अपने करीब कर लेते हैं। अल्लाह ताला हमें भी मशाइख के साथ एक करीबी ताल्लुक नसीब फरमाए। आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, यहाँ आकर आज की क्लास मुकम्मल होती है। यह आजिज एक मरतबा फिर तर्जुमा करता है, आऊज़ बिल्लाहि मिनश्शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, यातूक बिकुल्लि साहिरिन अलीम, के जमा करके लाए आपके पास वो जो कामिल जादूगर हैं। वजा असहरतु फिरऊना, और आए जादूगर फिरौन के पास, कालू बोले, इन्ना लना लअजरन, कि हमारे लिए कुछ मजदूरी है, इन कुन्ना नहनुल गालिबीन, अगर हम गालिब हो जाएं। काल नाम, फिरौन ने कहा हाँ मजदूरी है, व इन्नकुम लमिनल मुकर्रबीन, बेशक तुम जो है मुकर्रब हो जाओगे। यहाँ आके आज की क्लास मुकम्मल होती है। तालिबात थोड़ी देर के लिए मुराकबा कर ले, आंखों को बंद कर ले, सर को झुका ले, दुनिया और जो कुछ दुनिया में है उससे हट कट के अल्लाह की याद में डूब जाए। थोड़ी देर के लिए अपने दिलों में अल्लाह को याद कर ले, आंखों को बंद कर ले, सर को झुका ले। यार रहे या रब तू मेरा, याद रहे या रब तू मेरा, और मैं तेरा यार रहूं, मुझको फकत तुझसे हो मुहब्बत, खल्क से मैं बेसार रहूं, हर दम जिक्र में तेरे मस्त रहूं, सर शार रहूं, होश रहे ना मुझको किसी का, तेरा मगर होशी जार रहूं, अब तो रहे बस आदमे आखिर, विर्दे जुबां ए मेरे ला इल्लल्लाह तेरे सिवा
بوتے حقیقی کوئی نہیں ہے, کوئی نہیں تیرے سوا مقصود حقیقی, کوئی نہیں ہے, کوئی نہیں تیرے سوا وجود حقیقی, کوئی نہیں ہے, کوئی نہیں. لا الہ الا اللہ محمد رسول اللہ. دعا کر لیجیے. سبحان ربی العلی الاعلی, اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء. وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.